रुस युक्रेन युद्ध समाप्त नहुँदै अर्को युद्ध भड्किएको छ इजरायल प्यालेस्टाइन। युद्धको चार दिनभित्रै दुवैतर्फ गरी झण्डै 2000 मृत्यु भइसकेको छ, 5000 भन्दा धेरै घाइते भएका छन्। गाजापट्टी क्षेत्रमा लाखौं मानिस विस्थापित हुँदैछन्। निरन्तरको रकेट र हवाई आक्रमणले आवास र भौतिक पूर्वाधारको ठूलो विनाश भइसकेको छ। युक्रेन युद्ध लम्बिँदै जाँदा त्यसका दुष्परिणामले विश्वलाई नै प्रभावित गरिरहेको थियो। सिङ्गो विश्व युक्रेन युद्धको पक्ष र विपक्षमा ध्रुवीकृत भयो। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले रुसी आक्रमण विरुद्ध प्रस्ताव पारित गर्यो, तर चीन भारत जस्ता ठूला र शक्तिशाली देश त्यसमा सामेल भएनन्। भारत युक्रेन युद्धमा तटस्थ जस्तो देखियो, तर चीनले भित्रभित्रै रुसलाई समर्थन सहयोग गर्यो। विश्व समुदायको यस्तो व्यवहारले एउटा गम्भीर प्रश्न खडा गर्दछ, त्यो के भने राष्ट्रहरूको सार्वभौम सत्ता भनेको के हो, किन के कारणले राष्ट्रहरूको जन्म भएको हो, किन राज्य बनेका हुन्, के युक्रेन एक सार्वभौम देश थिएन, यदि थिएन भने हिजो विश्वका सबै देशले उसको सार्वभौम सत्तालाई मान्यता दिएका थिए किन, यदि युक्रेन सार्वभौम सत्ता सम्पन्न देश होइन भने बाँकीको हुन् को होइनन् भन्ने मानक के हो, यदि युक्रेन र एक सार्वभौम सत्ता सम्पन्न राष्ट्र थियो भने रुसले युक्रेनमाथि आक्रमण गर्ने अधिकार राख्थ्यो, यदि राख्दैनथ्यो भने विश्व समुदाय विभाजित हुन जरुरी थियो। युक्रेन युद्ध करिब 2 वर्ष पुग्न लागेको छ, तर अहिलेसम्म कुनै निकास देखा परेको छैन। यति लामो र अमानवीय युद्ध किन र के का लागि? राजनीतिक शक्ति सन्तुलन र ध्रुवीकरणको पाटोलाई छोडेर हेर्ने हो भने युक्रेन युद्धले पुर्याएको आर्थिक तथा मानवीय क्षति भयावह देखिन्छ। दुवैतर्फ गरी 5 लाख भन्दा बढी सेना र सर्वसाधारणको मृत्यु भइसकेको छ, करोडौं मानिस शरणार्थी भएका छन्। विश्वव्यापी रूपमा महँगी बढेको छ, आर्थिक मन्दी छाएको छ, धेरै देशका अर्थतन्त्र संकटमा परेका छन्, खाद्य तथा ऊर्जा संकट चुलिएको छ, एक अनिश्चित विश्व पूर्वानुमान गर्न नसकिने अस्थिर र भद्रगोल विश्व सबैको सामु स्थिर छ। यसबाट कसलाई खै फाइदा भयो, स्वयं रुसलाई के फाइदा भयो, कसैलाई फाइदा नहुने शर्तमा यति ठूलो नोक्सानी मानव जाति र सभ्यताले कसका लागि भुक्तान गरिरहेको हो? एउटा युक्रेन युद्ध नै भारी भइरहेको थियो सिङ्गो विश्वलाई, अब इजरायल प्यालेस्टाइन युद्ध थपिएको छ। सबैलाई थाहा छ कि इजरायल प्यालेस्टाइन द्वन्द र सङ्घर्ष दशकौं मात्र होइन शताब्दी लामो हो। यसको जरा यसको इतिहासमा अन्तर्निहित छन्, जसका नाममा वालफोर घोषणा यताका 106 वर्षमा इजरायल स्थापना भएको 75 वर्ष दर्जनौ ससाना ठूला युद्ध भए, जसरी ती युद्धले कुनै परिणाम दिएनन्, समस्यालाई थाती राखेर लम्ब्याइए मात्र। यसै गरी यसपटकको युद्धले पनि कुनै परिणाम दिने छैन। त्यसो भए युद्ध के का लागि, धनजनको अनावश्यक क्षति के का लागि, भू राजनीतिक ध्रुवीकरण र अर्थतन्त्रको तवावी के का लागि, के राज्य र राजनेताहरूको धर्म यही हो, के राज्यहरूको जन्म नै युद्ध गर्न र मान्छे मार्न भएको हो, के संसारको हरेक मान्छे उत्तिकै अधिकार प्राप्त भगवानको सिर्जना होइन, के मान्छे यति सस्तो चिज हो कि राज्यले राजनीतिले सनकाह शासकले युद्ध सरदारहरूले सजिलै मार्न मिल्ने मारिदिन सक्ने, यही हो मानवता, यही हो धर्म। धर्म के का लागि, विनाशका लागि, झगडाको अन्तर्निहित र सदाबहार बिउका लागि, के फरक धार्मिक समुदायले एकअर्काबीच झगडा लडाईँ वा युद्ध गर्नै पर्छ, यदि त्यसो हो भने शान्तिपूर्ण विश्व कहिले बन्छ, स्थिर विश्व कहिले आउँछ? यो सत्य हो कि पश्चिमा एसियाका धेरै देशमा इस्लामिक कट्टरतावादको लामो परम्परा छ। राज्य राज्य बीचको द्वन्द सङ्घर्ष वा युद्ध भनिए पनि त्यसको अन्तर्य धार्मिक र सामुदायिक कट्टरताको भावना नै बलियो देखिन्छ। मुस्लिम ब्रदरहुड, हिजबुल्लाह, अलकायदा जस्तो संगठनले अरब जगतको अतिवादीकरणमा भूमिका खेल्दै आएका छन्, तर यसको अन्तिम परिणाम स्वयं अरब जगतकै लागि सकारात्मक छैन। सिरिया र इराक दशकौंदेखि बेहाल छन्। अफगानिस्तान र यमनले ठूलो द्वन्द्वको सामना गर्नु परिरहेको छ। इजिप्टको राजधानी कहिल्यै स्थिर हुन सकेको छैन। केही समयका लागि मोहम्मद मुर्सी आए पनि उनको पदस्थापन हुनु पर्यो। इरानको धार्मिक र सत्ता मानव तथा महिला अधिकारका लागि सर्वथा चुनौतीपूर्ण बनेको छ। इस्लामिक धार्मिक कट्टरतावादको राजनीतिले अरब जगतका धेरै देशलाई बाँकी विश्वबाट अलग अलग मात्र गरेको छ। त्यसले स्वयं ती देश र जनतालाई कुनै फाइदा भएको छैन। यो पनि उत्तिकै ठूलो सत्य हो कि यहुदी समुदाय विश्वमै सर्वाधिक अपमान, पीडा, दमन र नरसंहारको सामना गरेको समुदाय हो। दोस्रो विश्वयुद्धमा मात्र नार्ची जर्मनले 60 लाख भन्दा बढी यहुदीको सुनिश्चित हत्या गरेको थियो। यहाँनेरि ध्यान दिनुपर्ने कुरा के छ भने यो नरसंहारका लागि मुस्लिम बहुल राज्य जिम्मेवार थिएनन्। नाजी पार्टी कुनै इस्लामिक पार्टी नभएर फाँसीवाद थियो। हिटलर क्रिश्चियन धर्म मान्थे, तर आर्य नस्लको सर्वोत्कृष्ट चाहन्थे। जेरुसलेम वरपर यहुदी समुदायको बसोबास संकेन्द्रण भएको आज होइन, अटोमान साम्राज्यकै पालादेखि हो। उनीहरूले त्यो बन्जर मरूभूमिलाई एक स्वर्ग जस्तो देश बनाए। त्यसमा उनीहरूको रगत पसिना र ज्ञान विज्ञानले अभूतपूर्व सिंचन छ। स्थापनाको 75 वर्ष एउटा सानो देश र जनसङ्ख्याले जे जति उन्नति गरेको छ त्यो इजरायल र यहुदीको मात्र होइन मानव जातिकै एउटा नमुना हो। तर यसको अर्थ इजरायलले प्यालेस्टाइन संवेदनशीलतालाई अस्वीकार गर्न मिल्दैन। प्यालेस्टाइन एउटा सानो र कमजोर राज्य अवश्य होला तर त्यसमाथिको आक्रमण वा अत्याचारले सिङ्गो अरब जगतलाई उत्तेजित गर्दछ। फलत सिङ्गो विश्व नै ध्रुवीकृत हुन पुग्दछ। प्यालेस्टाइनको समर्थन तेहरान अङ्करा र इस्तानाबुल मात्र होइन लन्डन न्युयोर्क र वासिङटनले नारा जुलुस हुन थाल्दछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पछिल्लो समय आन्तरिक राजनीतिमै विवादास्पद हुँदै गएका थिए। आन्तरिक राजनीतिका समस्यालाई ओझेल पार्न उनले प्यालेस्टाइनमाथि जुनसुकै बेलामा हमला गर्ने सम्पूर्ण वेस्ट ब्याङ्क र गाजापट्टीलाई इजरायलमा मिलाउने र जेरुसलमलाई विभाजित गर्ने धम्की दिँदै आएका थिए। प्रधानमन्त्री नेतान्याहुका यस्ता व्यक्तिले पनि हमासलाई उत्तेजित गरेका हुन सक्दछ। त्यो भिन्नै कुरा हो कि यसपटक हमासले पहिले आक्रमण गर्यो। गाजा क्षेत्रमा सन् 2007 यता हमासको नियन्त्रणमा थियो तर वेस्ट ब्याङ्कको इस्लामिक समुदायले पनि हमास आक्रमणको विरोध गरेन। यसले के देखाउँछ भने यो समग्र प्यालेस्टाइन मनोविज्ञान हो, केवल हमासको मात्र कुरा होइन। प्यालेस्टाइन र इजरायल दशकौं लामो विवाद र बेला बेलामा युद्धमा फस्नुभन्दा वार्ता र संवाद मार्फत कुनै शान्तिपूर्ण सम्झौतामा पुग्नु उचित हुन्छ। अमेरिका लगायत बाँकी विश्वले पनि इजरायललाई यसतर्फ प्रेरित गर्नुपर्दछ। अरब लिगले हमासलाई शान्ति र स्थिरताका लागि प्रेरित गर्न सक्दछ। रुस युक्रेन होस् या प्यालेस्टाइन इजरायल युद्ध, यसको पराकाष्ठ र नियति मानव जातिले यसअघिका दुई ठुला विश्व युद्धमै भोगिसकेको छ। त्यसको पुनर्परीक्षण गर्न जरुरी छैन, यसैले युद्ध रोक्नै पर्छ।